यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन यही वैशाख 28 गतेका लागि आह्वान। संवैधानिक परिषद सम्बन्धी अध्यादेश 2083 राष्ट्रपतिबाट जारी। समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने सरकारको तयारी। यात्रुको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन। चीनको हुनान प्रान्तमा पटका कारखानामा विस्फोट हुँदा 26 जनाको मृत्यु। र विश्वकप लीग 2 अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालद्वारा ओमानमाथि 81 रनको जीत।
हरेक टिमको लागि सबै ताक यही पाए, जहाँ जहाँ कनेक्टेड रहोस्, इन्टरनेटमा सब गर्नुहोस्,
डेटा भोइस एसएमएस
सबै यसबाट नै पाउनुहोस्।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *1415 हास डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन यही वैशाख 28 गते सोमबार दिउँसो 2 बजेका लागि आह्वान गर्नुभएको छ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले 28 गते दिउँसो 2 बजे संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जानकारी दिनुभयो। यसअघि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले वैशाख 28 गते दिउँसो 2 बजे संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 हिजो जारी गर्नुभएको छ। सरकारले सो अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष गरेको सिफारिश राष्ट्रपति पौडेलले आइतबार पुनविचार गर्न भन्दै फिर्ता पठाएपछि अस्ति बसेको मन्त्री परिषद बैठकले सो अध्यादेश जस्ताको तस्तै राष्ट्रपति समक्ष फेरि सिफारिश गरेको थियो। मन्त्री परिषदले पुनः सिफारिश गरेपछि संविधान बमोजिम राष्ट्रपतिले अध्यादेश जारी गर्नुभएको हो। सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने भएको छ। गत वैशाख 9 गतेदेखि काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण संकलन गरी बचत रकम फिर्ता गर्ने तयारी गरेको हो। समितिले गरेको अध्ययन अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये अधिकांश साना बचतकर्ताको रहेको समितिले जनाएको छ। 5 लाख भन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5 लाख भन्दा बढ़ी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। कुल 76,000 मध्ये 5 लाख भन्दा बढ़ी बचत गर्ने जम्मा 18,000 रहेको समितिका सदस्य सचिव रविन ढकालले जानकारी दिनुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि धेरै काम भइसकेको र अब फिर्ता गर्ने काम शुरू हुने बताउनुभयो। सरकारले निजामती सेवामा रहेका ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत विवेक बिडारीले विज्ञप्ति जारी गरी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत निजामती सेवा ऐन 2049 दफा 53 रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज भएको जानकारी दिनुभयो। अध्यादेशले उक्त व्यवस्था गरेसँगै मन्त्रालय विभाग आयोग सचिवालय तथा सबै सरकारी निकायमा रहेका ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन दिएको हो। सरकारले ट्रेड युनियनका प्रयोजनका लागि प्रयोग भइरहेका सरकारी भवन कार्यकक्ष सवारी साधन लगायत अन्य सेवा सुविधा तत्काल सम्बन्धित कार्यालयलाई फिर्ता गर्न भनेको छ। ट्रेड युनियनका विभिन्न स्तरका समितिमा आबद्ध भएका कर्मचारीलाई तोकिएको दरबन्दी अनुसारको कार्य जिम्मेवारीमा खटाउने व्यवस्था मिलाउन पनि भनिएको छ। नेपाली कंग्रेस संसद समन्वय बोर्डको बैठकले सुशासन र सेवा सुधारका लागि सरकारले चालेका कदमप्रति सकारात्मक रहने निर्णय गरेको छ। पार्टी सभापति गगन कुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको संसद समन्वय बोर्डको बैठकले सुशासन र सेवा प्रवाह सुधारका लागि सरकारले गरेका निर्णयप्रति सकारात्मक रहने निर्णय गरेको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। कांग्रेसले संघीय संसदको आगामी अधिवेशन र वर्तमान राजनैतिक परिस्थितिमा पार्टीको भूमिका प्रभावकारी बनाउन संघीय संसदमा पार्टीको उपस्थितिलाई थप सशक्त एकताबद्ध र प्रभावकारी बनाउन केन्द्रीय कार्यसमिति तथा कार्यसम्पादन समितिले गरेका नीतिगत निर्णयहरू एकमुष्ट रूपमा संसदीय दललाई उपलब्ध गराउने निर्णय गरेको कार्यवाहक मुख्य सचिव दुलालले बताउनुभयो। पूर्वी पहाड़ी र तराईका जिल्लासँग जोड्ने बीपी राजमार्गमा रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले हिजोदेखि नै लागू हुने गरी अर्को सूचना जारी नभएसम्म साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म बीपी राजमार्गमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। काभ्रे प्लानचोकका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जिल्ला सुरक्षा समितिको बैठकले बीपी राजमार्गको भकुण्डीबीसी खुरकोट सड़क खण्डमा अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको बताउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिममुक्त सड़कमा सवारी आवागमन बन्द गरी यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। प्राधिकरणले जोखिम भएका स्थानमा सवारी आवागमन बन्दको अभिज्ञा गर्ने सवारी चालक एवं सवारी धनीलाई कार्यवाही गर्न समेत निर्देशन दिएको छ। सोमबार साँझ काभ्रेको रोशी खोलाको बहाव बढ़ेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा रोक्दा रोक्दै 5 सवारी अघि बढ़दा यात्रुहरू बाढ़ीमा फँसेका सबै 89 यात्रुको सकुशल उद्धार गरिएको थियो। सड़कमा जोखिमको अवस्थालाई विश्लेषण गरी आवश्यकता अनुसार सवारी आवागमन बन्द गर्न निर्देशन दिएको प्राधिकरणका उपसचिव रामबहादुर केसीले जानकारी दिनुभयो। सरकारले सार्वजनिक सेवा प्रवाहलाई घर दैलोमै पुर्याउने उद्देश्यसहित शुरू गरेको सरकारी कुरियर सेवा 19 जिल्लाबाट सञ्चालनमा आएको छ। कार्यक्रम शुरू भएपछि हालसम्म 3,131 राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले जानकारी दिनुभयो। तीमध्ये 667 राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण भइसकेको पनि विभागले जनाएको छ। काठमाडौँ, गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालीकोट, मकवानपुर, बझाङ, कास्की, मोरङ, धनकुटा, बैतडी लगायत 19 जिल्लासँग सेवाका लागि सम्झौता भइसकेको र अन्य जिल्लामा विस्तारको काम भइरहेको विभागले जनाएको छ। सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 समय सापेक्ष पुनरावलोकन गर्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई पुनरावलोकन गर्न तथा नयाँ दिशा दिन प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ। बदलिदो परिस्थिति अनुसार पाठ्यक्रमलाई समय सान्दर्भिक बनाएर लैजाने तथा नैतिक शिक्षा लगायतलाई पाठ्यक्रममा समावेश गर्ने गरी कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ। सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपालभित्र नै अन्य देशका पर्यटकलाई सहजीकरण गर्न अनलाइन सेवा शुरू गरेको छ। अर्थ मन्त्रालय माताहतको भन्सार विभागले स्थलमार्ग भएर नेपालभित्र नै विदेशी सवारी साधनले अनलाइनबाटै विवरण भर्न र राजस्व तिर्न सक्ने प्रणाली विकास गरेर सञ्चालनमा ल्याएको हो। उक्त प्रणालीको एक कार्यक्रमका बीच अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले शुभारम्भ गर्नुभयो। नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब नेपालमा सवारी साधन लिएर भित्रने भारतीय पर्यटक तथा तेस्रो मुलुकका पर्यटकले अनलाइनबाटै आफ्नो विवरण र राजस्व तिर्न सक्नेछन्। यसअघि भन्सार नाकामा आएर यस्ता सवारी साधनले भौतिक रूपमा अस्थायी इजाजत लिनुपर्ने व्यवस्था थियो। साथै नेपाल यात्राकै क्रममा यात्रा अवधि सकिए नवीकरणका लागि भन्सार नाकामै पुग्नुपर्ने वा जरिवाना तिर्नुपर्ने अवस्था रहेको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विद्युतीय कारोबार सम्बन्धी विभिन्न एप तथा प्रणालीको प्रयोग गरी ब्याङ्क तथा वित्तीय संस्थाको खातामा रहेको रकम चोरी भइरहेकाले सावधानी अपनाउन सबैमा आग्रह गरेको छ। ब्यूरोले सूचना मार्फत विभिन्न व्यक्तिको मोबाइलमा कनेक्ट आईपीएससँग मिल्दोजुल्दो नाम राखेर विभिन्न मोबाइल नम्बर तथा विभिन्न अलर्ट पठाउने गरेको पाइएको जनाएको छ। प्रयोगकर्तालाई फिसिङ लिंक पठाई व्यक्तिगत विवरण र ब्याङ्क खातामा अनधिकृत पहुँच पुर्याई ठूलो मात्रामा ब्याङ्क खाताको रकम चोरी गर्ने प्रवृत्ति बढ़दै गएको ब्यूरोको भनाइ छ। जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति नदिने आदेश दिएको छ। न्यायाधीश मोना सिंहको इजलासले हिजो गोल्छालाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न नमिल्ने आदेश गरेको हो। व्यवसायी गोल्छालाई धितोपत्र र बीमा सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले यी वैशाख 14 गते पक्राउ गरेको थियो। रक्षा मन्त्रालयको चालू आर्थिक वर्षको त्रैमासिक लक्ष्य अनुसार 80% भन्दा बढ़ी प्रगति देखिएको छ। त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको हिजो बसेको बैठकमा कोशी करिडोर सड़क आयोजना, कर्णाली सड़क आयोजना र बेनीघाट आरूघाट लार्के भन्ज्याङ सड़क आयोजनाको 100% भौतिक प्रगति भएको देखिएको जानकारी दियो। यसै गरी काठमाण्डु तराई मधेस द्रुतमार्ग सड़क आयोजनाको 34.4%, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको 35.73% र बंकरदेखि ब्यारेक आयोजनाको प्रगति 23.50% प्रगति रहेको मन्त्रालयले जनाएको छ। बैठकमा प्रधान सेनापति अशोक राज सिग्देलले कोरिडोर निर्माणमा ट्र्याक खोल्नका लागि आवश्यक बजेटको कमीले क्षमता अनुसार काम गर्न नसकिएको बताउनुभयो। पर्यटन विभागले साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि इजाजत पत्र लिन आग्रह गरेको छ। विभागका सूचना अधिकारी हिमाल गौतमले विज्ञप्ति जारी गरी बन्जी जम्पिङ स्विङ, क्यानोनिङ, स्काई ड्राइभिङ, जिप लाइन, जिपको स्टोर, जेट स्की, मोटरबोट लगायतका साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालन गर्न अनिवार्य दर्ता गरी इजाजत लिन आग्रह गर्नुभएको हो। विभागले देशका विभिन्न स्थानमा बिना अनुमति सञ्चालन भइरहेका साहसिक तथा मनोरञ्जनात्मक खेललाई कानूनी दायरामा ल्याउन यस्तो व्यवस्था गर्न लागेको हो। ललितपुर महानगरपालिका वड़ा नम्बर 22 खैचाका करिब 55 घर परिवारले सामान्य चोटपटक लाग्दा हुने स्वास्थ्य समस्याहरूमा घरेलु उपचार विधि अपनाउँदै आएका छन्। खैचा गाउँका पुटुवार जातिले पुस्तौंदेखि स्थानीय स्तरमै पाइने जड़ीबुटीको प्रयोग मार्फत स्वास्थ्य उपचार पद्धतिलाई प्राथमिकता दिने गरेका हुन्। संवाददाता बालिका मादेनको यो रिपोर्ट।
ललितपुर महानगरपालिका वड़ा नम्बर 22 खैचा निवासी उमेरले 65 वर्ष पुग्नुभएकी ज्ञानमाया पुटुवार स्थानीय जड़ीबुटीको प्रयोग र यसको उपचार विधिको अनुभव ज्ञानका कारण गाउँलेहरूबीच निकै चर्चित हुनुहुन्छ। 55 भन्दा बढ़ी घर परिवारको बसोबास रहेको खैचा गाउँका जो कोहीलाई चोटपटक लागेमा हातखुट्टा मर्किए वा ज्वरो रुगाखोकी लाग्ने जस्ता स्वास्थ्य समस्या परेमा उपचारका लागि दगुर्दै ज्ञानमाया कहाँ पुग्ने गर्दछन्। बाल्यकालदेखि नै परिवारमा अभिभावकले प्रयोग गर्ने गरेको घरेलु जड़ीबुटीका उपचार विधिबारे ज्ञान आर्जन गर्नुभएकी ज्ञानमायाले हालसम्म स्वास्थ्य उपचारका लागि आफूले औषधि मूलो गर्न अस्पताल धाउनु परेको अनुभव छैन। हालसम्म कति गाउँलेको उपचार भयो भन्ने संख्यामै भने सम्झन नसक्ने ज्ञानमायाले आफू जवानै हुँदा श्रीमानको मर्किएको खुट्टाको उपचार गरेको यसरी सम्झनुहुन्छ।
मेरो श्रीमान त पहिला गोदोरी जंगल गएर आएको, बुगमतीमा बाँड खान्जानी भनेर गएको थियो, अनि त्यहाँ गाडीमा बसेर गएको होला। त्यहाँबाट हाम फालेको रे, हाम फाल्दाखेरि खुट्टो भाँचे थियो, बुहारीको नन्नले ठुल्यामा ठुलबाट खुट्टो मर्केर त्यहाँ रोइराख्यो भन्यो। अनि हेर्न जाँदाखेरि हो रहेछ, अनि मैले बोकेर लिएर भनेको बुढो मानेन, लाजले स्कुलको विद्यार्थी बच्चाहरू हाँसे, अनि खिसार्दै घरमा आइपुग्यो, औषधि लगाइदिएको। अनि भोलपल त बिहान त्यस्तै औषधि पिनेर लगाइदियो, 3 हप्तासम्म लगायो अनि ठिक भयो त्यो पनि, अनि दुखे पनि भनेन, अनि खेत खन्न पनि सक्छ दुख्दैन भन्यो।
हात गोडा मर्किएमा वा शरीरको दुखाइ कम गर्न घरेलु मालिस तेल बनाउन काम गर्दै आउनुभएकी विष्णुमाया पुटुवारले भने पहिलेको समयमा झै सहजै जड़ीबुटी पाउन छाडेको गुनासो गर्नुभयो।
दोदर आयो, दोदर सबै बिउ कानलो सानो फटकाएर दोदर लगायो, पोलोटिन गर्यो, अनि त्यही भएर मासियो, अनि त्यही खोज्नलाई गाह्रो छ, समय लाग्छ।
स्थानीय पुटुवार समाज पुस्तौंदेखि अपनाउँदै आएको घरेलु उपचार विधि सम्बन्धी ज्ञान र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ भन्नेमा सचेत देखिन्छन्। स्थानीय स्तरमै उपलब्ध हुने जड़ीबुटी हराउन थालेपछि यसको वृक्षरोपण र संरक्षणमा समेत स्थानीय अगुवाहरू लाग्न थालेका छन्। स्थानीय शिक्षिका सपना साख्य,
यहाँको मान्छेहरू चाहिँ सानो चोटपटक लाग्दाखेरि चाहिँ घरेलु उपचार नै गर्नुहुन्छ। हाम्रो पहलटु भन्ने कार्यक्रम सञ्चालन गर्यौं, रैठाने जड़ीबुटीहरूको चाहिँ उत्थान गर्नको लागि स्थानीय स्तरमा पाइने चाहिँ हामी अनुसन्धान गर्दाखेरि चाहिँ करिब करिब 25-26 टाइपको चाहिँ पायौं। अनि हस्तान्तरण भन्ने प्रोग्राम थियो, त्यो प्रोग्रामले गर्दाखेरि चाहिँ महिला दिदी बहिनीहरूलाई थप सहयोग पुगेको छ। सबैले चाहिँ आफ्नो घरमा चाहिँ जडीबुटीहरू एउटा न एउटा भए पनि रोप्न थालिसकेको।
जटिल स्वास्थ्य समस्याहरूको चमत्कारिक उपचार प्रणालीको विकासले स्वास्थ्य उपचारमा सहज बनाएकै छ, तर सामान्य स्वास्थ्य जटिलतामा समेत जथाभावी एन्टीबायोटिक लिने जस्ता हानिकारक व्यवहारबाट टाढा रहेका पुटुवार जातिको घरेलु उपचार पद्धति तथा यस विधिको संरक्षण र सम्वर्धन गर्न आवश्यक देखिन्छ। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने 3 जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ बुढानीलकण्ठ नगरपालिका 9 बस्ने, सोलुखुम्बु सोलु दुधकुण्ड गाउँ नगरपालिका 1 घर भएका 31 वर्षीय शक्ति राई, काठमाडौँ बुढानीलकण्ठ नगरपालिका 11 बस्ने, सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका 1 घर भएकी 39 वर्षीय विमला दोङ र काठमाडौँ गोकर्णेश्वर नगरपालिका 5 बस्ने 31 वर्षीय रोशन तामाङ रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। आगामी जेठ 10 गते डोल्पाका विभिन्न पाटन यार्सा गुम्बा संकलनका लागि खुला गरिने भएको छ। हिजो बसेको सर्वपक्षीय सर्वदलीय बैठकले जेठ 10 गते सबै पाटन यार्सा गुम्बा संकलनका लागि खुला गर्ने निर्णय भएको से फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख विज्ञान सेनले जानकारी दिनुभयो। यार्सा गुम्बा संकलनका लागि से फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा क्षेत्र र डिभिजन भवनको क्षेत्रमा पर्ने सम्पूर्ण पाटन आम सर्वसाधारणका लागि खुला हुने पनि उहाँले जानकारी दिनुभयो। यार्सा गुम्बा संकलनका लागि जेठ 5, 6 र 7 गते सम्बन्धित पाटनका क्षेत्रमा प्रवेशका लागि प्रवेश शुल्क बुझाई सक्नुपर्ने र 16 वर्षभन्दा मुनिका बालबालिकालाई निषेध गरिने पनि निकुञ्जले जानकारी दिएको छ। स्याङ्जाको वालिङ नगरपालिका र भीरकोट नगरपालिकाका 13,000 घर परिवार 3 दिनदेखि विद्युत सेवाबाट वञ्चित भएका छन्। शनिबार राति वालिङ 1 कालीमाटे स्थित सब स्टेशनमा परेको चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुगेपछि उपभोक्ताहरू विद्युतविहीन भएका हुन्। ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्याएपछि मरमत गर्न 25 दिनभन्दा बढ़ी समय लाग्ने भएपछि वैकल्पिक ट्रान्सफर्मरको व्यवस्थापनमा जुटेको बुटवल पावर कम्पनी गल्याङका प्रमुख डोल खरेलले जानकारी दिनुभयो। तनहुँको म्याग्दे गाउँपालिकामा कृषि तथा जलवायु सूचना केन्द्र स्थापना हुने भएको छ। किसानहरूलाई समयमै मौसम तथा जलवायु सम्बन्धी सूचना उपलब्ध गराई जलवायु परिवर्तन न्यूनीकरण अनुकूलन तथा सामना रणनीति अवलम्बन गर्न सहयोग पुर्याई समुदायको उत्थानशील एवं अनुकूलन क्षमता बढ़ाउने उद्देश्यले गाउँपालिकामा कृषि तथा जलवायु सूचना केन्द्र स्थापना गर्न लागि हो। सूचना केन्द्र मार्फत नागरिकलाई मौसम पूर्वानुमान, वर्षा, खडेरी, हुरी बतास, असिना लगायत मौसमी घटनाबारे जानकारी उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो। स्थानीय स्तरमा जलवायु परिवर्तनले पारिरहेको असर न्यूनीकरणको प्रयासहरू सफल बनाउने उद्देश्यले दाङमा हालै सम्पन्न जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलनले समुदाय स्तरमा अनुकूलनका योजनाहरू विस्तार गर्नुपर्नेमा जोड़ दिएको छ। बाँकेबाट संवाददाता सरला सुविधिको यो रिपोर्ट।
जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न समुदाय स्तरमै जलवायु अनुकूलनका योजनाहरू अघि बढ़ाउने बारे साझा धारणा निर्माण गरिएको छ। जुन धारणा जलवायु परिवर्तनको बढ़दो जोखिमलाई न्यूनीकरण गर्न र अनुकूलनका योजनाहरूलाई समुदाय स्तरमा पुर्याउन जलवायु सुशासनका लागि समन्वयात्मक नीति र अभ्यास स्थानीयकरण वित्त र न्याय भन्ने मूल नाराका साथ भएको 7 राष्ट्रिय सम्मेलनमा व्यक्त गरिएको हो। क्लाइमेट डेभलपमेन्ट डायलग लगायतका विभिन्न 12 सामाजिक संस्थाहरूको सहकार्यमा आयोजित उक्त सम्मेलनमा नीति निर्माता, जनप्रतिनिधि र विज्ञहरूले जलवायु न्याय र सुशासनका विविध पक्षमा गहन छलफल गरेका थिए। जलवायुको असर न्यूनीकरण गर्न समुदाय स्तरमा अनुकूलनका योजनाहरूलाई विस्तार गर्नुपर्नेमा जोड़ दिएको थियो। लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार:
जलाशय बनाउनु हो भने किसानलाई सिंचाइ पनि हुन्छ, पशु पक्षीले रमाउने ठाउँ पनि हुन्छ र जलको असर जुन तल
सम्मेलनमा विभिन्न विषयगत सत्रहरूमा छलफल गर्दै नेपालमा प्राप्त नीति भए तापनि कार्यान्वयन पछि कमजोर रहेकाले संघीय प्रदेश र स्थानीय सरकार बीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड़ दिएको थियो। प्रकृति रिसोर्सेस सेन्टरका सन्त कुमार महर्जन:
जलवायु वित्त वा जलवायु बजेट अलिकति घट्दै गइरहेको पो हो कि भन्ने जस्तो चाहिँ देखिन्छ। यसको विषयमा पनि हामीले छलफल गरेर यसलाई पनि कसरी सुधार गर्न सक्दछौ यो कुरा पनि हामीले चाहिँ गर्नुपर्छ जस्तो लाग्छ।
तीनै तहका सरकारले जलवायु परिवर्तनको मुद्दालाई प्राथमिकतामा राखेर कार्यक्रम तथा बजेट तर्जुमा गर्नुपर्ने सहभागीहरूले बताएका छन्। टेवा संस्थाका प्रतिनिधि मुना पोखरेल:
बजेट प्रणालीको शुरूआतले नेपालको न्यून कार्बन र जलवायु मैत्री विकासको विकास प्रति प्रतिबद्धता झन स्पष्ट पारेको छ, तर नीति र कार्यान्वयन अभ्यास बीचको खाडल अझै पनि ठूलो चुनौतीको रूपमा रहेको छ।
दाङ सम्मेलनले जलवायु परिवर्तनको चुनौतीसँग जुझ्न नीति निर्माण मात्र होइन त्यसको प्रभावकारी कार्यान्वयन र समुदायसम्म पुग्ने व्यवहारिक योजनाको खाँचो औल्याउँदै तीनै तहका सरकार र सरकारवाला बीच समन्वय सुदृढ़ी गर्नुपर्ने स्पष्ट सन्देश दिएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
अब केही अन्तर्राष्ट्रिय समाचार। चीनको हुनान प्रान्तमा पटका कारखानामा भएको विस्फोटमा 26 जनाको मृत्यु हुनका साथै 61 जना घाइते भएका छन्। वासिङ कारखानामा भएको सो विस्फोटपछि उद्धारकर्ताहरूले 3 किलोमिटर वरपरसम्मका मानिसहरूलाई हटाएका थिए। विस्फोटपछि खोज र उद्धारका लागि 500 भन्दा बढ़ी उद्धारकर्ताहरू खटिएका थिए। उद्धारकर्ताहरूले भवनभित्र फँसेका मानिसहरू खोज्न रोबोट समेत प्रयोग गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग खोल्ने उद्देश्यले संचालन गरिएको स्वतन्त्रता योजना नामक सैन्य अभियान अस्थायी रूपमा स्थगित गरिएको बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले इरानका प्रतिनिधिसँग पूर्ण र अन्तिम सहमतितर्फ उल्लेख्य प्रगति भएको भन्दै छोटो समयका लागि अभियान रोकिएको बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाले होर्मुज जलमार्गमा इरानका 7 ढुंगामा आक्रमण गरेको पनि बताउनु भएको छ। होर्मुज जलमार्गमा केही महिनादेखि फँसिरहेका जहाजहरूलाई मुक्त गर्ने अमेरिकी सैन्य अभियान अन्तर्गत इरानी डुंगाहरूलाई आक्रमण गरिएको हो। सो क्षेत्रमा आक्रमण र गोली हानाहान भएको संयुक्त अरब इमिरेट्स र दक्षिण कोरियाले पनि पुष्टि गरेको छ। इरानी विदेश मन्त्रीले जहाजहरू छुटाउने अमेरिकी सैन्य अभियान सफल नहुने बताउनु भएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न भनेको अध्यादेश 2083 मार्फत देशका 3 ठूला संस्थागत लगानीकर्ता कोष, कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषको लगानीको दायरा फराकिलो बनाएको छ। 2083 वैशाख 20 गते नेपाल राजपत्रमा प्रकाशित अध्यादेश अनुसार अब ती तीनै कोषले पूँजी बजारका नयाँ उपकरणहरू, म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटलमा समेत लगानी गर्न पाउने भएका छन्। अध्यादेशले यसअघि परम्परागत क्षेत्रमा मात्र लगानी गर्दै आएको कर्मचारी कोषलाई अब धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्डका धितोपत्र इकाइमा लगानी गर्ने स्पष्ट कानूनी आधार दिएको छ। त्यसै गरी नागरिक लगानी कोषले यसअघि बीमा कम्पनी वा त्यस्तै संस्थामा मात्र लगानी गर्न सकिने उल्लेख गरेकोमा त्यसको सट्टा अब बीमा कम्पनी वा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्ड एवं त्यस्तै संस्थामा लगानी गर्न सक्ने भनिएको छ। संशोधनले सामाजिक सुरक्षा कोष, कर्मचारी कोष र नागरिक लगानी कोषलाई परम्परागत निक्षेप र शेयर बजारको प्रत्यक्ष लगानी भन्दा बाहिर गएर लगानी विविधीकरण गर्ने अवसर प्रदान गरेको छ। नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायहरू कठिन मोडमा पुगेको उल्लेख गरेको छ। महासंघले मंगलबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा राज्यको कमजोर पूँजीगत खर्च, निर्माण सामग्रीमा तीव्र मूल्य वृद्धि र नीतिगत अन्यलका कारण मुलुकभरका अधिकांश निर्माण आयोजनाको निर्माण कार्य ठप्प प्राय भएको उल्लेख गरेको छ। महासंघले चालू आर्थिक वर्षमा विनियोजित पूँजीगत बजेट मध्ये हालसम्म करिब 27% मात्र खर्च हुनुले पूर्वाधार विकासमा प्रत्यक्ष असर परेको उल्लेख गरेको छ। पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष निकोलस पाण्डेले मध्य पूर्वमा जारी युद्धका कारण डिजेल, मटीतेल लगायत इन्धन तथा बिटुमिन, सिमेन्ट, डण्डी जस्ता निर्माण सामग्रीको मूल्यमा असामान्य वृद्धि भएको बताउनुभयो। सार्वजनिक खरिद ऐन 2063 संशोधन सम्बन्धी अध्यादेशले केही सकारात्मक व्यवस्था गरे पनि लो बिडिङ जस्ता मूल समस्या पूर्ण रूपमा समाधान नगरेको महासंघले उल्लेख गरे को छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्ने र ऋण असुलीलाई तीव्रता दिने भएको छ। समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ महिनाको पहिलो हप्तादेखि बचत फिर्ताको प्रक्रिया शुरू गर्ने जनाएको छ। हालसम्म समस्याग्रस्त घोषित विभिन्न सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रूपियाँ बचत फिर्ता गर्न बाँकी रहेको समितिले उल्लेख गरेको छ। अघिल्लो 4 दिन कारोबार निरन्तर घटेको नेपाली शेयर बजारको परिसूचक नेप्से मंगलबार सामान्य अंकले सुधार भएको छ। मंगलबार नेप्से परिसूचक 8.78 अंकले बढेर 2712.86 को बिन्दुमा कायम भएको छ। यस 3,335 कम्पनीहरूका 77,34,000 किता शेयरहरू 3,43,90,68,000 रुपियाँमा किनबेच भएका छन्।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
नेपालले विश्वकप लीग 2 अन्तर्गतको त्रिकोणात्मक ओडीआई सिरिजमा ओमनमाथि 81 रनको जित हात पारेको छ। ट्यू क्रिकेट मैदान किर्तिपुरमा मंगलबार सम्पन्न खेलमा नेपालले ओमनमाथि 81 रनको जित हात पारेको हो। नेपालले दिएको 257 रनको लक्ष्य पछ्याएको ओमन 39.5 ओभरमा 175 रन बनाउँदै अल आउट भयो। ओमनका लागि विनायक शुक्लाले सर्वाधिक 36 रन बनाएर आउट भए। ओमनलाई कम रनमा समेट्न नेपालका लागि गुलशन झाले 5 विकेटले। करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीको नाममा समान एक एक विकेट रह्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा एक बल बाँकी रहँदा सबै विकेट गुमाएर 256 रनको प्रतिस्पर्धात्मक युगफल तयार पारेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक 94 रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। ओडीआई करियरको 14 अर्धशतक बनाएका आसिफको ओमन विरूद्ध भने यो तेस्रो अर्धशतक थियो। दोस्रो विकेटपछि लगातार रूपमा विकेट गुमाउँदा नेपालले बलियो एकफल तयार गर्न सकेन। अर्जुन कुमारले 48 रनको इनिङ्स खेले। दिपेन्द्र सिंह एरी 33, गुलशन झा 17 तथा कप्तान रोहित पौडेल 9 रनमा आउट हुँदा आरिफ शेख 43 रनमा अवजित रहे। नेपाललाई कम रनमा रोक्न ओमनका लागि नदिम खानले 3, शकिल अहमदले 2 तथा जितेन रामानन्दी, हसैनन अली शाह र आर्यन विष्टले समान एक विकेट लिए। सिरिजमा नै यसअघिको पहिलो भेटमा ओमनले नेपाललाई फराकिलो अन्तरले पराजित गरेको थियो। जितसँगै 8 राष्ट्र सहभागी लिग 2 18 अङ्कका साथ नेपाल 7 स्थानमा यथावत छ। पराजित ओमनको भने 31 अङ्क छ। यही मे 22 29 काठमाडौँमा हुने कावा महिला भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा भारतको सामना गर्ने भएको छ। मंगलबार नेपाल भलिबल संघ एनबीएले सार्वजनिक गरेको खेल तालिका अनुसार समूह एको नेपालले प्रतियोगिताको पहिलो दिन दोस्रो खेलमा भारतसँग दिउँसो 3:30 खेल्नेछ। त्यसअघि बिहान 11 उद्घाटन खेलमा समूह एका इरान र बंगलादेशले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछ। समूह एमा नेपाल र भारतसँगै मालदिव्स र किर्गिस्तान छन्। त्यस्तै समूह बीमा इरान र बंगलादेश बाहेक काजगिस्तान र श्रीलंका छन्। सम्पूर्ण खेलहरू त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा हुनेछन्।
अझै बम खेल समाचारका साथमा अब मौसम। आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यम स्तरको वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:15 भयो भने सूर्यास्त भरे साँझ 6:47 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख 28 गतेका लागि आह्वान। संवैधानिक परिषद सम्बन्धी अध्यादेश 2083 राष्ट्रपतिबाट जारी। समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने सरकारको तयारी। यात्रुको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन। चीनको हुनान प्रान्तमा एउटा पटका कारखानामा विस्फोट हुँदा 26 जनाको मृत्यु। र विश्वकप लीग 2 अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालद्वारा ओमानमाथि 81 रनको जीत। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।